बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम वालेकुम। बहुत बहुत सुबह खैर, और आप सबको खुश आमदीद कहती हूँ आपके अपने प्रोग्राम सुबह ज़िंदगी में। अस्सलाम वालेकुम
वालेकुम सलाम, कैसे हैं आप?
अल्लाह का शुक्र, आप ठीक है?
बिल्कुल ठीक ठाक। सलाम अर्ज करता हूँ अपने प्यारे प्यारे नाज़रीन की खिदमत में। और जैसे कि रुबाब ने कहा, उम्मीद है कि आप लोग ठीक ठाक होंगे
इंशाल्लाह।
और आप लोगों ने अपनी सुबह का आगाज अल्लाह ताला के पाक और बाबरकत नाम से कर लिया होगा जी। हफ्ते का मौजू हमारा बड़ा अहम मौजू चल रहा है, मौजू ये चल रहा है गुलामाना सोच।
बिल्कुल, गुलामाना सोच के आया आज भी हम इस सोच के गिरफ्तार हैं।
बिल्कुल, हमने आजादी तो हासिल कर ली, हमने मुल्क तो हासिल कर लिया, लेकिन क्या हम सोच के लिहाज से आजाद हो पाए या नहीं,
और इस सोच का हमारी जिंदगी पर कितना गहरा असर पड़ रहा है, ये भी एक बहुत अहम मौजू है।
और हमारी जिंदगी पे सिर्फ नहीं, हमारे तर्ज जिंदगी यानी पहनने पे, हमारे जबान लैंग्वेज जो हम इस्तेमाल करते हैं उस पे, इन सारी चीजों पर जो असर पड़ा है और आया वो मुस्बत है मनफी है, इस पे हम लोग बात करेंगे।
बिल्कुल, और एक और चीज़ खोरम कि आज की नस्ल जो गुलामाना सोच में जो गिरफ्तार है उसके कल की नस्ल पे, जो हमारी आने वाली नस्ल पे क्या असरात पड़ेंगे, इस बारे में हम जरूर बात करेंगे।
बिल्कुल सही बात की आपने। और एक और नुकता भी इसमें पाया जाता है, वो ये कि क्या ये सोच हम लोगों को, जैसे कहा जाता है कि मॉडर्नाइजेशन को मिला दिया जाता है कि जी हम तरक्की कर रहे हैं, तो मॉडर्नाइजेशन आया गुलामाना सोच की एक लड़ी है या नहीं, इसके बारे में
जुड़ी हुई है सही या नहीं,
बिल्कुल बात करेंगे।
और जिस तरह नाज़रीन आपको पता है कि अपनी सुबह को हम और भी खूबसूरत और भी बेहतरीन बनाने के लिए हमेशा अपने प्रोग्राम का आगाज एक हदीस से, बाबरकत हदीस से करते हैं। साथ मिलकर सुनेंगे और देखेंगे मौलाए कायनात इमाम अली हजरत अली अलैहि सलाम की एक हदीस, एक फरमान, और फिर आपकी खिदमत में हाजिर होंगे।
हमारे साथ रहिएगा।
امیر المومنین حضرت علی ابن ابی طالب علیہ السلام کا ارشاد گرامی ہے، فرصت کی گھڑیاں تیز رو ابر کی طرح گزر جاتی ہیں، لہذا بھلائی کے ملے ہوئے موقعوں کو غنیمت جانو، کسی مضطرب کی داد و فریاد سننا اور مصیبت زدہ کو مصیبت سے چھٹکارا دلانا بڑے بڑے گناہوں کا کفارہ ہے۔
facebook.com/sutmorningshow हमारे जो है फेसबुक का एड्रेस है।
बिल्कुल।
और इस पे हम लोग क्या कर सकते हैं?
इस पे हम ये कर सकते हैं कि हम अपने हफ्ते के मौजू के मुतालिक आपकी राय, आपके नजरात जान सकते हैं, आप हमें कमेंट कर सकते हैं।
बिल्कुल, तस्वीरें आप लोग अपने इलाके की हमारे लिए भेज सकते हैं,
और चाहे तो कोई सुबह की खूबसूरत सा एक जुमला जैसे हमारे नाज़रीन की सुबह है वो बन जाए, वो भी आप लिख सकते हैं, जो आपके दिल में आप लिख सकते हैं।
बिल्कुल, तो ये तो हो गया फेसबुक का सफा हमारा, और जिसपे आप लोग बहरहाल हमारे साथ, हमारा प्रोग्राम में हमारा साथ दे सकते हैं, सवाल पूछ सकते हैं, जो कुछ भी आपका जी चाहे कर सकते हैं, लेकिन हमारा साथ जरूर दीजिए क्योंकि आप लोगों के साथ के बगैर प्रोग्राम हमारा बिल्कुल फीका पड़ जाता है। अच्छा, वक्त हुआ है कि रुबाब आपको बताएंगी कि उनके साथ वो टेलीफोन लाइन पे कौन होंगे।
जी, हमारे साथ हमारे मजहबी उमूर के माहिर मौलाना नूरुल ऐन रिज़वी हैदर रिज़वी साहब होंगे। ठीक है जी, मौलाना रिज़वी साहब होंगे, उनसे हफ्ते अपने हफ्ते के मौजू के मुताबिक हम गुफ्तगू करेंगे।
ठीक है जी, ये इनकी बात होगी। और हमारे साथ दीपन जान घोष होंगे, और नैनो टेक्नोलॉजी के माहिर हैं वो, और उनसे जदीद तरीन इलाज या जदीद तरीन टेक्नोलॉजी जो तिब की दुनिया में आ रही है उसके सिलसिले में हम उनसे बात करते हैं।
जबरदस्त, तो फिर खुर्रम अब वक्त हुआ है अपनी सुबह को और भी फिट और भी खूबसूरत बनाने का, तो हम किस तरह अपनी सुबह को फिट बनाते हैं?
वर्जिश करेंगे, वर्जिश करेंगे और जान बनाएंगे और फिट फाट हो जाएंगे। तो चलते हैं, मिल के वर्जिश करते हैं, और उसके बाद प्रोग्राम सुबह जिंदगी को स्टूडियो में आगे चलाएंगे।
हमारे साथ रहिएगा।
بسم اللہ الرحمن الرحیم، ناظرین کی خدمت میں سلام پیش کرتا ہوں، ایک نئے اسٹیپ کے ساتھ آپ کے سامنے آئے ہیں، انشاءاللہ اس کو بھی آپ سیکھیں گے آج کے دن۔ یہ ورزش ہم زمین پہ بیٹھ کے انجام دیں گے، یہ ورزش ہماری کمر کے مہروں کے لیے ہے۔ زمین پہ بیٹھ کے دونوں پیروں کو اپنا کھول کے رکھیں گے، کمر ڈھیلی رکھی ہوئی ہے بلکہ ہم نے اس میں بالکل کمر کو ڈھیلا رکھا ہوا ہے، کوئی اس کو کمر کو ٹائٹ کرنے کی ضرورت نہیں ہے۔ دونوں پیر ہم کھولیں گے، اتنا کھول کے رکھیں گے، دونوں ہاتھوں کو ہم اپنے کمر کے برابر میں رکھیں گے، اور تھوڑے سا سانس لیں گے، تین چار مرتبہ سانس لیں گے اور سانس چھوڑیں گے، پیٹ ہمارا اندر کی طرف ہونا چاہیے. اب دونوں پیروں کو اتنا کھول کے رکھیں کہ ہمارے دونوں ہاتھ سامنے کی طرف آ جائیں اور ہم اپنے ہاتھوں کو حرکت دے سکیں. سانس لے کے اپنے باڈی کو کھینچیں گے اور سانس چھوڑتے وقت ہم اپنے ہاتھوں کو آگے کی طرف لے کے جائیں گے اور بدن کو آگے کی طرف موو کریں گے, حرکت دیں گے, آگے کی طرف آئیں گے. جتنا زیادہ ہم آگے کی طرف جا سکتے ہیں اتنا زیادہ ہم آگے جائیں گے اور اس کے بعد دوبارہ پیچھے کی طرف آئیں گے. اس کو کئی مرتبہ تکرار کریں گے, دہرائیں گے اس ورزش کو. اور بہت ہی آسان ہے یہ ورزش, آپ بہت آسانی سے کر سکتے ہیں. اگر جو لوگ اپنے گھٹنوں کو نہیں موڑ سکتے, یا معاف کیجیے گا, جو لوگ اپنے گھٹنوں کو صاف سیدھا نہیں رکھ سکتے زمین پہ, وہ تھوڑا سا موڑ کے بھی رکھ لیں, اور تھوڑا سا پیچھے ہٹ کے بیٹھیں تو ان کے گھٹنے ویسے مڑ جائیں گے. سانس لیں گے, آگے کی طرف جائیں گے اور سانس چھوڑتے وقت دوبارہ پیچھے کی طرف آئیں گے. اب ہم اپنے سیدھے پیر کی طرف اس ورزش کو انجام دیں گے, اپنے باڈی کو موڑیں گے سیدھے پیر کی طرف, آگے کی طرف جائیں گے, جتنا زیادہ آگے کی طرف جھک سکتے ہیں ہم جھکیں گے اور اسی طرح واپس آ جائیں گے. دوبارہ ہم سیدھی طرف اس ورزش کو کرتے ہیں, سانس لے کے آگے کی طرف جائیں گے, سانس چھوڑتے وقت پیچھے کی طرف آئیں گے. اب دوبارہ الٹے پیر کی طرف ہم اس ورزش کو کریں گے, سانس لے کے بدن کو کھینچیں گے, سانس چھوڑتے وقت دوبارہ آگے کی طرف جائیں گے, دونوں ہاتھوں کو آگے لے کے جائیں گے, اب ہاتھوں کو پیچھے کی طرف لے کے آئیں گے. دو تین دفعہ اس عمل کو دہرائیں گے. جب ہم اگر مثلاً مثال کے طور پر سیدھے پیر کی طرف ورزش کو کر رہے ہیں تو ہمارا الٹا پیر نہیں اٹھنا چاہیے زمین سے. اسی طرح اگر ہم الٹے پیر پہ ورزش کر رہے ہیں تو ہمارا سیدھا پیر اپنی جگہ سے نہیں اٹھنا چاہیے, کمر نہیں مڑنی چاہیے. اس حرکت کو ہم پیر کے پنجوں کو باہر نکال کے یا اندر کی طرف کھینچ کے بھی انجام دے سکتے ہیں. جتنا زیادہ ہم اپنی رانوں کو کھول کے رکھیں گے اتنا بہتر ہوگا, لیکن اس بات کا خیال رکھیں کہ یہ ہمارے پیر زمین سے اوپر نہ اٹھیں. دوبارہ اس ورزش کو کریں گے, دوبارہ ہاتھوں کو اوپر لے کے جائیں گے, بدن کو آگے کی طرف دیں حرکت دیں گے, اپنے پنجے کو ہم نے باہر کی طرف کھینچا ہوا ہے, دوبارہ پیچھے کی طرف آئیں گے, آگے جائیں گے, دونوں ہاتھ صاف ہیں ہمارے, دوبارہ پیچھے کی طرف آئیں گے. اب الٹے پیر پہ اس ورزش کو میں کروں گا, سانس لے کے دونوں ہاتھوں کو آگے کی طرف لے کے جائیں گے, بدن کو آگے کی طرف لے کے جائیں گے اور اب پیچھے کی طرف آئیں گے. سانس لیں گے, آگے کی طرف جائیں گے, اب دوبارہ پیچھے کی طرف. اب ہم اس ورزش کو دونوں پنجے اندر کی طرف موڑ کے اس ورزش کو کریں گے, کیونکہ جب ہم پنجے کو اندر کی طرف لے کے جاتے ہیں تو ہمیں اس ورزش میں دقت پیدا ہو جاتی ہے, مشکل ہو جاتی ہے یہ ورزش. لیکن کوشش کریں کہ اس ورزش میں کسی بھی موقع پہ آپ کو درد محسوس نہ ہو. اگر درد محسوس ہو تو آپ پھر اپنے پنجوں کو باہر کی طرف نکال دیں, تھوڑا سا ریلیکس انداز میں اس ورزش کو کریں. آگے کی طرف جائیں گے اور دوبارہ پیچھے کی طرف آئیں گے, دوبارہ سانس لے کے آگے کی طرف جائیں گے اور سانس چھوڑتے وقت پیچھے آ جائیں گے. ایک اور اینگل سے آپ کو یہ ورزش کر کے دکھاتا ہوں. بالکل سامنے سے دونوں پیر کھلے ہوئے ہیں, دونوں پنجے باہر کی طرف نکلے ہوئے ہیں, دونوں ہاتھ دونوں رانوں کے بیچ میں, سانس چھوڑتے وقت دونوں ہاتھوں کو آگے کی طرف لے کے جائیں گے. دقت کریں, میں جب آگے جاتا ہوں تو میرے گھٹنے مڑ جاتے ہیں. تو اگر میرے گھٹنے مڑ جاتے ہیں, مجھے یہ چاہیے کہ میں اس ورزش کو تھوڑا سا کم انجام دوں, بہت زیادہ آگے نہ جاؤں, کیونکہ جتنا زیادہ آگے جاؤں گا میرے گھٹنے مڑیں گے. دونوں ہاتھ پیر کے اندر, اب ہم سانس چھوڑتے وقت آگے کی طرف جائیں گے, دوبارہ پیچھے کی طرف آئیں گے, اب سیدھے پیر پہ اس ورزش کو کریں گے, سانس چھوڑتے وقت آگے کی طرف جائیں گے, سانس لیں گے, اندر آئیں گے, دوبارہ سیدھے ہوں گے, دوبارہ باہر کی طرف آ رہے ہیں, دوبارہ باہر. اب الٹے پیر پہ یہ ورزش کریں گے, پیٹ ہمارا اندر کی طرف ہونا چاہیے, سانس لے کے دوبارہ اس ہاتھوں کو جو ہے آگے کی طرف لے کے جائیں گے, دوبارہ ہاتھوں کو آگے کی طرف لے کے گئے, سانس لی اور دوبارہ پیچھے آ گئے. یہ ورزش بھی سخت تھی, آپ نے ہمارے ان اسٹیپس کو غور سے دیکھا ہوگا, انشاءاللہ ان اسٹیپس کو لکھ لیں. جب آپ آگے کی طرف جائیں تو اپنے زانوؤں کو, اپنے دونوں پیروں کو زیادہ نہ موڑیں, اٹھنے نہیں چاہیے پیر. اس ورزش کو بھی اپنی ورزش میں شامل کریں, انشاءاللہ بہت اچھے بدن کے مالک ہوں گے, بہت اچھے ورزش کرنے والے بنیں گے. آج کے دن بس اتنا ہی, خدا حافظ.
فعلا خدا حافظ, خاصا نباشید.
جی ناظرین آپ ملاحظہ فرمائے پروگرام صبح زندگی، آپ نے ہمارے ورزش کا حصہ ملاحظہ فرمایا، امید کرتے ہیں آپ نے ساتھ ساتھ ورزش بھی کی ہوگی. وقت ہوا ہے ہمارے گفتگو کے حصے کا جہاں خورم ہمارا انتظار کر رہے ہیں. جی خورم.
بہت شکریہ رباب جی. بالکل گفتگو کے حصے میں آپ کو ایک بار پھر خوش آمدید کہتا ہوں. دیپن جان گھوش ہمارے ساتھ موجود ہیں، ایم ایس سی نینو ٹیکنالوجی، نینو ٹیکنالوجی کے ماہر ہیں. نینو ٹیکنالوجی ایک نئی فیلڈ ہے اور بہرحال ہم میں سے کچھ لوگوں کو اس کے بارے میں پتا ہوگا، کچھ لوگوں کو نہیں پتا ہوگا. تو میرے خیال میں ڈاکٹر صاحب کے پاس چلے جاتے ہیں تو ڈاکٹر صاحب سے ایک بار پھر پوچھ لیتے ہیں. بہت بار میں پوچھ چکا ہوں لیکن ایک بار پھر پوچھ لیتے ہیں. ڈاکٹر صاحب خوش آمدید آپ کو کہتا ہوں پروگرام میں. شکریہ ادا کرتا ہوں آپ نے ٹائم نکالا پروگرام میں.
آپ کو شکریہ ادا کرنا چاہتا ہوں مجھے یہاں پہ موقع دینے کے لیے. پھر سے
شکریہ دیپن جان. ایک بار پھر تھوڑا سا مختصر ہمارے ناظرین کو بتائیں نینو ٹیکنالوجی ہے کیا.
نینو ٹیکنالوجی ایک ایسا سائنس ہے جس میں ہم جیسے ہمارے آس پاس ملنے والے کوئی بھی کمپاؤنڈ ایلیمنٹ جو بھی ہمیں نارملی یوز کیا جاتا ہے اس کو ہم نینو اسکیل میں لے کے جاتے ہیں، مطلب 10^-9 میٹر،
یعنی بہت چھوٹے لیول.
ہاں جو ایک دم مائکروسکوپک لیول پہ ہی دیکھ سکتے ہیں، جو ہمیں ہمارے کھلے آگ سے دکھتے بھی نہیں ہیں.
ٹھیک ہے.
تو جب ہم کوئی بھی چیز کو اس لیول پہ لے کے جاتے ہیں تو اس کے جو پراپرٹیز ہوتے ہیں، چاہے وہ اسٹرکچرل پراپرٹیز ہو یا پھر فنکشنل پراپرٹیز ہو، وہ سارے چینج ہو جاتے ہیں.
اچھا.
جیسے ایگزامپل کے طور پہ جیسے جو گولڈ ہے، سونا ہے، وہ ہم ایسے نارمل بلک فارم میں ہم اسے آرنامنٹ کی طرح یوز کرتے ہیں، آرنامنٹ، گولڈ پلیٹنگ، ہاں
کوئی بھی چیز.
پر جب اس کو نینو اسکیل پہ لے کے چلے جاتے ہیں تب یہ ٹاکسک ہو جاتا ہے.
اچھا.
اور اس کا جو ہم لوگ یوز کرتے ہیں جیسے کوئی بھی ڈرگ ہو، ڈرگ کو ڈیلیور کرنے میں سیلس کے اندر،
ٹھیک ہے،
جیسے پھر کینسر سیلس کے ٹریٹمنٹ میں، تو ایسے تو آپ دیکھ سکتے ہیں کہ جب ہم نینو اسکیل کی اور بڑھتے رہتے ہیں، جو بھی چیز کو ہم چھوٹا کرتے جاتے ہیں تو اس کے پراپرٹیز چینج ہوتے ہیں، تو کبھی وہ ہمارے فائدے میں آتے ہیں، کبھی نقصان کرتے ہیں. تو ابھی ہم لوگ نینو ٹیکنالوجی میں کوشش کرتے ہیں کہ اس کے جو فائدے کے سائز ہے اس کو ہم لوگ استعمال
کریں. ٹھیک، زبردست. اس کا مطلب جو ہر چیز جو ہمیں دکھنے میں مل رہی ہے اگر اس کو ہم نینو اسکیل پہ لے جائیں، یعنی بہت چھوٹا کر دیں جو آنکھ سے دکھنے میں نہ ملے، تو وہ ایک اور کام کر سکتا ہے. یعنی اگر سونا زیور کے طور پہ استعمال ہوتا ہے تو وہاں پر اس لیول پہ وہ کسی اور چیز کے کام آ سکتا ہے. بہت شکریہ دیپن جان. گفتگو آگے بڑھاتے ہیں. آج بڑا ہی اہم موضوع دیپن جان ہمارے لیے لے کے آئے ہیں اور وہ اس کا کچھ تعلق کینسر سے ہے، کینسر تھراپی سے ہے، کچھ اس کا تعلق کاربن نینو ٹیوب سے. اب کاربن نینو ٹیوب کیا ہیں یہ تو دیپن جان ہمیں بتائیں گے. کیا ہے کاربن نینو ٹیوب؟
کاربن نینو ٹیوب یہ کاربن کا ایک ایلوٹروپ ہے. تو پہلے میں بتانا چاہیے ایلوٹروپ ہوتا کیا.
جی ضرور.
ایلوٹروپ یہ ہے کہ ایک پراپرٹی ہے کوئی بھی ایلیمنٹ کا جس سے وہ دو یا دو سے زیادہ فارم میں ایگزسٹ کر سکتا ہے.
اچھا. کاربن یعنی ایک شکل میں ہے، دوسری شکل میں بھی ہوگا.
جیسے آپ کاربن کو پکڑو، اس کے الگ الگ فارم جیسے ہمیں ملتے ہیں. ایک تو ڈائمنڈ ہو جاتا ہے جو ہیرا ہوتا ہے،
بالکل،
ایک گرافائٹ ہوتا ہے، ایک گرافین ہوتا ہے، ایک فلورین ہوتا ہے، ایک آپ کا ہوتا ہے نینو ٹیوبس.
ٹھیک ہے.
تو یہ جو ہر جو اس کے جو الگ الگ طریقے ہوتے ہیں، ہر کے اسٹرکچر اور اس کے پراپرٹیز الگ ہوتے ہیں. ہم کو پتا ہے کہ جو ہیرا ہے وہ سب سے اسٹرانگیسٹ چیز ہے لائک ہمارے یہاں پہ، اور جو اب جو گرافائٹ ہے وہ ایک دم فرجائل ہے، لائک وہ ٹوٹ جاتا ہے، وہ لیڈ کی طرح ہو جاتا ہے،
جیسے ہم لکھ بھی سکتے ہیں.
ہاں جیسے ہم لکھ، وہ ٹوٹ بھی. تو جب ہی دیکھتے ہو کہ ہیرا اور یہ گرافائٹ دو سیم چیز سے بنے، دونوں کاربن سے بنے، پر اس کے پراپرٹیز میں کتنا فرق ہے.
بالکل، خصوصیات جو ہیں.
تو ایسے جو کاربن نینو ٹیوب ہے یہ ایک ایلوٹروپ ہے جو صرف نینو اسکیل میں ایگزسٹ کرتا ہے. جب ہم کاربن کو نینو اسکیل میں لے کے جاتے ہیں تو ہمیں یہ ملتا ہے.
یہ وہی بات ہوگی جیسے آپ نے کہا سونے کو، گولڈ کو جب آپ نینو اسکیل پہ لے جاتے ہیں تو کچھ اور بن جاتا ہے. تو کاربن کو ویسے تو گریفائٹ ہے، اس کا ڈائمنڈ ہے، چار قسم ہیں، لیکن جب آپ اس کو بہت چھوٹے لیول پہ لے جاتے ہو تو وہ نینو ٹیوب بن جاتا ہے.
ٹھیک.
یہ تصویر بھی.
ہاں. تو جو آپ لیفٹ سائڈ میں دیکھ سکتے ہو وہ آپ کے گرافین کا شیٹ ہے. جو کاربن نینو ٹیوبز ہے یہ بیسیکلی گرافین شیٹ سے ہی بنتے ہیں.
اچھا.
تو لیفٹ میں جو دیکھتے ہیں
گرافائٹ ہے،
گرافین یہ ایک اور ایک الگ ٹاپک، ایک گرافائٹ ہے اور ایک گرافین ہے.
ٹھیک ہے، صحیح.
تو جو آپ کو جو بائی حصے میں دکھ رہا ہے وہ گرافین کا شیٹ ہے، جو ایک 2D شیٹ ہے، لائک ایک اسکوائر کی طرح جو 2D ہے.
بالکل.
پر جب اس کو ہم فولڈ کرتے ہیں لائک کوئی بھی ایکسس سے، اوپر سے، نیچے سے یا بیچ سے، تو وہ 3D بن جاتے ہیں، وہ گول بن جاتے ہیں ٹیوب کی طرح.
اچھا.
تو اس کو فولڈنگ کے اوپر تین طرح کے کاربن نینو ٹیوبز ہوتے ہیں، تین طرح کے اسٹرکچر، ایک آرم چیئر، ایک زگ زیگ اور ایک کائرل،
جن کی یہ تصویریں یہ تین یہاں پر ہم نظر آ رہی ہیں.
اور یہ ملا ہے آپ کو تین طرح کے ایکسس سے فولڈ کرنے سے، جو اوپر سے وہ آرم چیئر، جو بیس سے ہوتا ہے وہ زگ زیگ، اور جو بیچ سے کائرلی فولڈ کرتے ہیں اسے ہم لوگ کائرل نینو
ٹیوب کہتے ہیں. طریقوں سے آپ جو اس کی شیٹ ہے کاربن کی, آپ نے بتایا
گرافین کی شیٹ ہے
اس کو جب ہم فولڈ کریں گے موڑیں گے تو وہ ان تین شکلوں میں نکل آئے گی
اور وہ 2D سے 3D ہوگا.
ہاں ٹھیک ہے.
اور جس کے الگ الگ پراپرٹیز الگ الگ فیچرز کے لیے ہم یوز کرتے ہیں.
اچھا دیپن جان, گرافین جو ہے یہ بالکل گریفائٹ ڈائمنڈ کی طرح ہی ایک جو
الیکٹروپک کاربن
کاربن کا ٹھیک ہے کاربن کی ایک علیحدہ شکل ہے ٹھیک, جس کو ہم جو ہے لیفٹ سائڈ پہ دیکھ سکتے ہیں. اچھا اس کے بعد اس کو ہم نے فولڈ کیا تو وہ اس شکل میں نکلا. ٹھیک, بہت زبردست. اچھا اب یہ جو تین ہمیں ٹیوبز نظر آ رہی ہیں ٹیوبز کی, ان کو ہم کہیں گے نینو ٹیوب, کاربن نینو ٹیوب.
یہ ڈفرنٹ سٹرکچرز آف نینو ٹیوب ہے تو نینو ٹیوبز, پر اس کے تین الگ الگ سٹرکچر ہوتے ہیں جیسے میں نے بتایا.
ٹھیک, صحیح, بہت شکریہ دیپن جان. یہ تصویر بھی اگر اس کے بارے میں تھوڑا سا بتا دیں.
یہاں پہ جو آپ دو دیکھ سکتے ہیں یہ جو کاربن نینو ٹیوب ہے, پر اس میں فرق یہ ہے کہ لائک جو بائیں حصے میں وہ سنگل وال ہے, اس کا صرف ایک ہی لیئر ہے دکھ رہا ہے آپ کو, جو دائن حصے میں اس کے دو تین لیئرز ہیں. تو فولڈنگ کے اوپر اگر ہم ایک بار فولڈ کریں تو وہ سنگل وال نینو ٹیوب ہوا, ملٹیپل بار فولڈ کریں دو تین لیئرز تو وہ ملٹیپل وال نینو ٹیوب ہوتا ہے.
بالکل,
اور اس کے پراپرٹیز بھی الگ ہوتے ہیں,
تبدیل ہو جائیں گے. بہت شکریہ دیپن جان, گفتگو کو ہم آپ کے ساتھ آگے بڑھائیں گے. بڑی دلچسپ گفتگو چل رہی ہے, بالکل ایک نئی سی گفتگو ہے. مجھے پتا ہے شاید جو ہے تھوڑا بہت سمجھ سے باہر ہو رہی ہو, لیکن یہ ہے کہ انشاءاللہ ہم دیپن جان کو کہیں گے کوئی ایک بار پھر ہمیں بتائیں اس کے بارے میں چکر کیا ہے, یہ کیسے جو ہے ٹیوبز بن جاتی ہیں اتنے چھوٹے لیول پہ, ہم لوگ کیسے اس کو فولڈ کرتے ہیں, اس میں بات کریں گے. لیکن ابھی چلیں گے ہم رباب کے پاس, دیکھتے ہیں رباب ہمیں کہاں لے کے جا رہی ہیں. جی رباب,
بہت شکریہ خرم. جی ہاں بالکل, آپ کی گفتگو بہت دلچسپ ہے اور آپ کی گفتگو بھی جاری رہے گی. لیکن ناظرین یہاں وقت ہوا ہے, ہم آپ کو دکھائیں گے کہ اپنے سادے کپڑوں کو آپ کس طرح اور خوبصورت بناتے ہیں. ساتھ مل کر دیکھتے ہیں کپڑوں پر کڑھائی کے حصے کو, اور پھر آپ کی خدمت میں حاضر ہوں گے. ہمارے ساتھ رہیے گا. بسم اللہ الرحمن الرحیم, السلام علیکم ناظرین و حضرات, آپ کو پھر سے خوش آمدید کہتے ہیں صبح زندگی کے ایک نئے سیگمنٹ میں, جہاں ہم آپ کو کچھ ہنر, کچھ ہاتھ کی کڑھائی سلائی وغیرہ سکھائیں گے. جی ناظرین, وقت کو ضائع کیے بغیر سب سے پہلے چلتے ہیں ہمارے معزز مہمان کی طرف. السلام علیکم.
وعلیکم السلام,
بہت بہت خوش آمدید. آپ کا نام اور آپ کہاں سے ہیں؟
میرا نام رخسانہ ہے اور میں لاہور کی رہنے والی ہوں.
اور آج آپ ہمیں کیا سکھا رہی ہیں؟
آج میں آپ کو لائننگ بنانا سکھاؤں گی. سب سے پہلے جو بیس ہے جو کڑھائی کی, لائننگ سے شروع ہوتی ہے.
جی, تو میں ناظرین کو بتائی چلوں کہ ناظرین آج ہم کچھ کڑھائی اور کچھ خوبصورت سا کام انجام دینے جا رہے ہیں.
جی ہاں, یہ سب سے پہلے میں ناظرین کو, جو ہماری خواتین ہیں جن کو شوق ہے, ان کو یہ میں لائننگ بنانا سکھاؤں گی. یہ موتیوں کی, یہ دو قسم کی,
جی جی,
تو وہ میں سکھاؤں گی. انشاءاللہ ان کو پسند آئے گی اور ضرور بنائیں گی
انشاءاللہ. اور ویسے جو فارغ وقت کے لیے بہترین چیز بھی ہو سکتی ہے.
جی جی,
تو رخسانہ جی ان کے لیے کیا ہمیں ضرورت ہے؟
ان کے لیے ہمیں مثلا مختلف کلرز کے لیے, جو مختلف رنگ کا کپڑا ہو ان کے لیے مختلف کلر کے دھاگے چاہیے.
ٹھیک ہے,
ان کے لیے سوئی تو ہر گھر میں, سوئی دھاگا تو ہر گھر میں ہوتا ہے. تو ان کے رنگ کے مطابق جس کلر کا کپڑا ہو اس کلر کی, مثلا جو موتی ہیں یہ کٹ موتی ہیں, یہ ہے جو موتی ہے یہ کٹ موتی ہے مختلف کلرز کے ہیں, اور یہ پرلز ہیں یہ بھی مختلف سائز کے ملتے ہیں, یہ ستارے ہیں. یہ ہر کپڑے کے اوپر اس کے مثلا رنگ کے حساب سے
اور پسند
کے حساب سے یوز ہوتا ہے. اور اس کے لیے دھاگا, سوئی اور یہ ایک فریم کی ضرورت ہے اس کو کپڑا ٹائٹ کرنے کے لیے, کہ کپڑا مثلا وہ ڈھیلا نہ بڑھ جائے, تو اس کی ضرورت ہوتی ہے. سب سے پہلے میں یہ مثلا کپڑے کو اس کے فریم کے ساتھ باندھوں گی.
ٹھیک,
اس کے اندر رکھ کے یہ ہوتا ہے اس کو مثلا ٹائٹ کرنے کے لیے.
جی جی,
کپڑے کے مطابق.
اچھا ناظرین کو ہم یہ بتایا چلے کہ ہم نے یہاں سفید رنگ کے کپڑے کا استعمال,
سفید رنگ کے کپڑے کے ابھی کے مثلا زیادہ نمایاں ہو, اس لیے ہم سفید رنگ کا کپڑا,
تاکہ ناظرین صحیح طرح دیکھ سکیں.
جی جی, تو آپ نے جس رنگ کا کپڑا یوز کرنا اس پہ آپ اسی کلر کا دھاگا جو یوز کر سکتے ہیں آپ. یہ سب سے پہلے میں ناظرین کو یہ سوٹ دھاگا میں نے ڈال کے پہلے رکھا ہوا ہے. جی, یہ وہ بازار میں مثلا چھاپا لگواتی ہیں, مثلاً کی ہوتی ہیں نا مشینیں, وہ اسے لگوانے جا مثلا مختلف ڈیزائن میں.
اب تو
میں,
ہاں
جو آپ کو پسند ہو.
جی ٹھیک ہے,
تو یہ میں سب سے پہلے ناظرین کو,
ناظرین یہ بیسک لائن ہے کڑھائی کی, جیسے جو ناظرین یا جو خواتین میری طرح ان کو کڑھائی سلائی میں بالکل نہیں آتا, وہ اس طرح یہاں سے شروع کر سکتے ہیں.
جی جی, یہ دیکھیں بالکل دو تین مثلا وہ کپڑے کے جو نا باریک دھاگے سے پکڑنے ہیں, تو اس کے
بہت نزاکت کے ساتھ.
ہاں جی, ये देखें ना, बिल्कुल मसलन पास पास होना चाहिए
जी,
ज्यादा फासला नहीं होना चाहिए।
जी रुखसाना, मैं आपसे ये पूछना चाहूंगी कि आपने ये काम कहाँ से, कब से, किस तरह शुरू किया?
शुरू से मुझे शौक था, जब स्कूल जाती थी तब मसलन बहन को, सिस्टर्स को देखती थी बनाते हुए, पर खुद बनाती थी तो
जी।
बस इसी तरह शौक हो गया।
और फिर ये काम ईरान में,
ईरान में भी मैंने किया है, इधर भी करती हूँ और बहुत शौक है मुझे।
सही। नाज़रीन, प्रोग्राम से पहले जो हमारी गुफ्तगू हो रही थी रुखसाना साहिबा के साथ, उसमें उन्होंने हमें ये बताया कि वो चाहती थी ईरान में, चूँकि ये काम, चूँकि पाकिस्तान और हिंद इंडिया में तो ये काम खैर बहुत ही आम सतह पे होता है और हर किसी को आता है, लेकिन यहाँ पे कुछ इस तरह है कि लोगों को शायद नहीं आता हो, या यहाँ पे जो पाकिस्तानी या जो इंडियंस बसे हुए हैं उनके लिए शायद ये काम थोड़ा सा मुनफरद किस्म का हो, तो इसलिए फिर इन्होंने इस काम को यहाँ पे आगे बढ़ाया और आज हमारे प्रोग्राम के ज़रिए भी ये आप लोग तक मुतारफ़ करा रही हैं इस काम को।
ये मसलन लाइनिंग में ये एक है डिज़ाइन
जी,
मुख्तलिफ किस्म की, कितनी किस्मों की लाइनिंग है, ये एक उनमें से है।
सही।
ये एक किस्म की है और एक इनको दूसरी पिछली साइड पे ले जाके इसको
बंद कर देना है।
जी,
यानी एक तरह से लॉक कर देना।
हाँ जी, लॉक कर देना कि दोबारा इसका धागा जो है ना
वो निकल
ना जाए।
हाँ, आपने हम देखा बाजारी चीजों में इस तरह होता है कि एक जो धागा खुल गया तो पूरा
सारा निकल जाता है। नहीं, इसको मसलन पीछे ले जाके लॉक कर देना कि इसका
खराब
मजबूत। ये ना, ये एक लाइनिंग है, ये बनी हुई मसलन ये
जी।
हाँ जी, अब एक और लाइनिंग है
ठीक,
वो दो कट मोती की, ये देखें दो हम कट मोती लेंगे
जी।
तो इनको देखें, जब मसलन कपड़े के ऊपर रख के इस तरह चेक कर लेना कि इनका कितनी जगह तक आएंगे।
अच्छा, फासला खुद
फासला। हाँ, तो यहाँ तक ये कट मोती दो खत्म होते हैं, वहीं पे हमने धागा जो है ना, सुई जो है नीचे लेके जानी और एक मोती के फासले से इसको बाहर निकालना है।
ठीक है,
ये देखें एक मोती के फासले।
सही।
यस।
अच्छा, ये कढ़ाई के अंदर बिल्कुल बेसिक स्टेप है।
हाँ जी, ये सबसे बेसिक स्टेप है।
ठीक है,
बिल्कुल जो सादा कपड़े पे जो आप नेट पे हो, नेट के ऊपर दो देखें, आपको पता है कि डिजाइन जो बना होता है ये देखें,
अक्सर कट मोती का ही देखा।
हाँ, तो उनकी जो लाइनिंग होती, लाइनिंग के आप ये अगर मसलन सिंगल मोती से या दो इनके कट मोती से आप लाइनिंग बनाए तो उसमें इतनी खूबसूरती आ जाती है, वो
सादे से नेट को भी प्यारा।
हाँ जी, हाँ जी, ये एक दूसरी डिजाइन इसका लाइनिंग का है।
खुद
ये देखें, ये इसके, हाँ ये देखें उनके गले के ऊपर ये सारा बिल्कुल वो एक दो कट मोतियों का ही बना हुआ है।
अच्छा।
लाइनिंग जैसे सारी दो कट मोती,
अभी लाइनिंग को खाली टेढ़ा कर दिया, कर्व कर
हाँ,
दिया तो।
ये देखो उसी का एक डिजाइन बन।
अच्छा।
गया, खूबसूरत डिजाइन बना हुआ है ये देखें, नाज़रीन को मुझे लगता है जरूर पसंद आएगा
इंशाल्लाह जी।
और जरूर जब बनाएंगे
जी, बहुत ही खूबसूरत। जी नाज़रीन, यहाँ पे तो हमने दो लाइंस बनाना सीख ली, बिल्कुल जो इब्तदाई काम कढ़ाई का। अभी मेरे ख्याल से रुखसाना जी हमें एक और
जी
कढ़ाई का जो है,
ये भी दो ही कट मोती से है, लेकिन इनको जरा टेढ़ा करना है और इसकी मसलन इसकी बहुत ज्यादा खूबसूरती इसमें भी
अभी तक हमने सीधी लाइन।
हाँ, ये सीधी लाइन है, इसके लिए मैं और कलर यूज करूंगी, नाज़रीन को पसंद आए। ये मेहरून कलर में मैंने दो कट मोती लेती हूँ। इसको ना
जी
ऐसे टेढ़ा,
सही,
इसका भी वही जितने दो मोती की जगह यहाँ पे खत्म होती है
जी।
तो इसको जब सुई को निकालना है, इसके दो मोतियों के दरमियान में निकालना है ऐसे।
अच्छा,
ये देखें
ठीक है,
रखना इसको टेढ़ा है, सन टेढ़ा आगे आगे चलेगा कि उसकी ना ऐसे ऐसे लाइन।
सही, ठीक है। अच्छा,
दो मोती की जगह उसको सुई का नीचे लेके जाना, फिर दो मोतियों के दरमियान में इसे निकालना है,
इस तरफ से निकालना है जी।
हाँ जी, ये जब बनती बहुत खूबसूरत ये
और ये गले की लाइन पे भी बन सकती है जी, जी बहुत प्यारी लगती
हाँ, है। ये बहुत खूबसूरत बनती है दो मोती के साथ लुक बहुत आसान है दो मोती के दरमियान से निकालना और टेढ़ा टेढ़ा लेके जाना तो ये भी मतलब लाइनिंग में बहुत खूबसूरती आती है इसमें भी
जैसे आस्तीन के कफ पे भी बना दिया जाएगा तो टेबल क्लॉथ के किनारे पे भी बहुत खूबसूरत लगेगा
हाँ जी ये देखें बहुत आसान है जिनको शौक नाजरीन को वो तो उनके लिए तो कोई मुश्किल नहीं है
जी ये तो है
ये फूल है इसका मैं बाद में नाजरीन को इंशाल्लाह सिखाऊंगी अगले प्रोग्राम में और ये
इसी टेढ़ी तरीके से बना
हाँ जी ये टेढ़ा बना हुआ है
जी बहुत ही
लगता है नाजरीन को जरूर पसंद आएगा
इंशाल्लाह जी जरूर जी बहुत मैं आपका शुक्रिया अदा करना चाहूँगी कि आपने बिल्कुल इब्तदाई जो कढ़ाई के जो काम थे हमें सिखाए और मैं उम्मीद करती हूँ हमारे नाज़रीन को ये बहुत पसंद आया होगा नाज़रीन जब तक आप इसकी कोशिश कीजिए प्रैक्टिस कीजिए अपने घर पे उस वक्त तक के लिए मुझे और रुखसाना जी को इजाज़त दीजिए ताकि हम और नए प्रोग्राम के साथ और नई नई कढ़ाइयों के साथ आपकी खिदमत में हाजिर होंगे हमें इजाज़त दीजिए खुदा हाफिज़ जी नाज़रीन एक बार फिर आपको खुश आमदीद कहते हैं और उम्मीद करते हैं आपको हमारे कपड़ों पे कढ़ाई का हिस्सा ही बहुत पसंद आया होगा फारिग वक्त को भरने के लिए ये बेहतरीन तरीका है हम फौरन चलेंगे खुर्रम की तरफ जब वो हमारा इंतजार कर रहे हैं जी खुर्रम
बहुत शुक्रिया रुबा जी बहुत अच्छा हिस्सा था और उम्मीद करते हैं हमारे नाज़रीन को भी पसंद आया होगा दीपन जान घोष हमारे साथ मौजूद हैं और MSc नैनो टेक्नोलॉजी हमारी गुफ्तगू चल रही है कार्बन नैनो ट्यूब्स के बारे में जिसके बारे में थोड़ा सा मुख्तसर दीपन जान ने हमें बताया और दोबारा हम जो है इसकी तरफ गुफ्तगू आगे बढ़ाएंगे अगर हो सके वो तस्वीर जो हमारी डिस्प्ले पे दिखाई गई थी पहले हिस्से में वो दोबारा दिखाई जा सकें तो हम गुफ्तगू को आगे बढ़ाएंगे दीपन जान जो हमने बहरहाल आपने तीन किस्में बताई उसका अगर थोड़ा सा और तफसील में बता दें
हाँ तो हम लोगों ने अब तक जो यहाँ पे बातचीत किया कि कार्बन नैनो ट्यूब्स है तो
है क्या बिल्कुल
वो एक कार्बन कैलोट्रॉप है जो ग्राफीन शीट्स होते हैं जो 2D स्ट्रक्चर्स होते हैं स्क्वायर रेक्टेंगल जो 2D में जो फ्लैट स्ट्रक्चर शीट की तरह होते हैं जो ग्राफीन शीट हो गया अब जब इसको फोल्ड करते हैं इसके एक्सिस के बराबर तो वो 3D बन जाते हैं वो ट्यूब के और बन जाते हैं जो 3D स्ट्रक्चर होते हैं
बिल्कुल ठीक है
अभी जब स्क्वायर और रेक्टेंगल चीज हो जब इसको जब आप जिस एक्सिस से फोल्ड करोगे तो वो अलग अलग उसके ट्यूब के स्ट्रक्चर्स बनेंगे इसको तीन एक्सिस से फोल्ड कर सकते हैं ऊपर से नीचे से या बीचों बीच
ठीक है
तो जैसे फोल्ड करेंगे वैसे स्ट्रक्चर बनेगा तो इससे तीन तरह के स्ट्रक्चर बनते हैं आर्म चेयर जिगजैग और काइरल
ठीक है ये जो इनके हम तस्वीरें यहाँ पर
हाँ जो आपको दाहिने हिस्से में दिख रहा
ठीक है
और इसके तीनों के स्ट्रक्चर अलग है और प्रॉपर्टीज अलग है और यूजेस भी अलग है
यूजेस भी अलग है कि किस तरह आप किस जगह पर इसको इस्तेमाल कर सकते हैं अच्छा तो ये कार्बन है ये हमें जो अब नजर आ रहा है कार्बन है
कार्बन
की एक टाइप है
कार्बन की टाइप है
अच्छा ट्यूब्यूल उस टाइम ट्यूब इसकी उस टाइम बनेगी जब हम इसको नैनो लेवल पे ले जाएंगे बहुत छोटा कर देंगे
जब हम इसको नैनो लेवल पे लेके जाएंगे तब इसका ऐसे नहीं कि ट्यूब ही बनेगा
प्रॉपर्टीज तब्दील हो जाएंगे
हाँ इसके नैनो बड्स बन इसके कोई भी चीज को अब लेके जाते उसके प्रॉपर्टीज और स्ट्रक्चर चेंज होते हैं अब ये हमारे ऊपर है कि हम उस स्ट्रक्चर को कैसे मॉडरेट करें यहाँ पे हम उसको ट्यूब की तरह बनाना चाहते हैं तो हमें ट्यूब मिलता है
ठीक है
अगर बड बनाएंगे तो नैनो बड मिलेगा रिबन्स मिलते हैं नैनो वायर्स मिलता है
ठीक है सही
जो अलग अलग तरह के चीजें और अलग अलग नैनो मेडिसिन के काम में आते हैं
अलग इस्तेमाल
अलग अलग इस्तेमाल है
ये क्या यहाँ पर
तो जब हम ग्राफीन शीट को फोल्ड करते हैं तो ऐसे हो सकते हम लोग सिर्फ एक ग्राफीन शीट को फोल्ड करें
ठीक है
तो वो सिंगल वॉल मतलब जिसे एक ही वॉल है
ठीक है
एक ही लेयर जो आपको बाय हिस्से में दिख रहा है वो सिंगल वॉल कार्बन नैनो ट्यूब
ठीक है सही
जो आपको दाहिने हिस्से में दिख रहा है वो है मल्टीपल वॉल कार्बन नैनो ट्यूब लाइक अगर हम एक शीट को फोल्ड किया और उसको हमने दोबारा फोल्ड किया
ठीक है
तीसरे बार फोल्ड किया तो उसके लेयर्स बनते जो कंसेंट्रिक सर्कल्स बनते जाते हैं
बिल्कुल सही
तो वो हो गया आपके मल्टी वॉल नैनो ट्यूब
ठीक है सही अच्छा ये तो आपने अभी तकरीबन जो है हमने इसकी जो किस्में थी उस पर बात कर ली हमने ट्यूब्स थी हमारे पास अच्छा अगले उसके बाद पे चलते हैं कि अलबत्ते अगर ये तस्वीर के बारे में हम थोड़ा बता दें
हाँ जैसे हम लोगों ने पहले सबसे पहले बात किया कि नैनो ट्यूब्स नैनो स्केल में कोई भी चीज हमें दिखता नहीं है
ठीक है सही है
तो जब आपके सामने नैनो ट्यूब लाएंगे
जी
तो वो आपको पाउडर के फॉर्म में दिखेगा एमोरफस के फॉर्म में
ठीक है
जो आपको पता नहीं चलेगा वो ट्यूब है क्या स्ट्रक्चर पर जब उसको माइक्रोस्कोप के नीचे देखते हैं ये एक तरह का माइक्रोस्कोपिक इमेज है TEM ट्रांसमिशन एमिशन माइक्रोस्कोपी जिसमें हम
पिछली अगर तस्वीर दिखा दी जाए तो जी
हाँ तो जिसमें होते हैं कि लाइक जो कार्बन नैनो ट्यूब्स है वो जो ट्यूब्स में एग्जिट कर
जी
यहाँ पे अब दिखेगा कि जो ये नैनोमीटर स्केल में, लाइक 2 नैनोमीटर का स्केल है ये,
ठीक है।
तो
अच्छा।
यहाँ पे आपको ट्यूब्स बनते दिख रहा है, ट्यूब्स दिखाई दे रहा है,
ठीक है।
तो ये जो सफेद हिस्से ये है कार्बन नैनो ट्यूब्स।
अच्छा, तो ये अच्छा ये खुद ब खुद ऐसी बनना शुरू हो जाती है या कुछ हम लोग कुछ करते हैं इस पे?
देखिए, जो इसके प्रोडक्शन के अलग अलग सिंथेसिस के प्रोसेस है,
बिल्कुल ठीक।
जैसे आपने कार्बन रख दिया तो ऐसे तो नहीं बनेगा ये, तो इसके 3-4 सिंथेसिस प्रोसेस, जो केमिकल वे है, फिजिकल वे है, लाइक वेपोराइजेशन या जिससे हम लोग इसको सिंथेसाइज करते हैं,
ठीक है। अच्छा, एक चीज दीपन जानिए, ये जो अभी तस्वीर ली गई है,
हाँ,
ये जो है माइक्रोस्कोप के से ली गई है। अच्छा, तो ये भी आंख से हम नहीं देख सकते?
नहीं, ये है ट्रांसमिशन इलेक्ट्रॉन, जिससे हम लोग इलेक्ट्रॉन बीम, कोई भी इलेक्ट्रॉन को हम एक चीज के ऊपर फोकस करते हैं तो इलेक्ट्रॉन उस चीज से पास कर जाता है,
ठीक है।
तो जो इलेक्ट्रॉन पास करते हैं उसको हम कलेक्ट करते हैं, उससे जो सिग्नल्स मिलते हैं उससे जिससे पास करते उस चीज का स्ट्रक्चर पता चलता है,
एक इमेज बन जाता
एक
है,
इमेज बन, कोई भी
एक्सरे की तरह
इमेज बनाने के लिए हम लोग इस तरह का मैट्रिक्स को यूज करते हैं।
बिल्कुल सही, ठीक है, सही। अच्छा, तो थोड़ा सा बात कर लेते हैं कि कैसे इसको बनाया जाता है, क्या प्रोसेसेस हम हमारे पास हैं जिसके जरिए हम ट्यूब्स को बना सकते हैं।
तो सबसे पहला जो प्रोसेस है वो है कि फिजिकल प्रोसेस जो होते हैं लाइक वेपोराइजेशन, जैसे आप कोई भी ग्राफीन शीट को ले उसको अपने वेपोराइज किया, तो जब आप एक चीज को वेपोराइज करते हो, ठीक है, तो उसके जो प्रॉपर्टीज है वो चेंज होते हैं, क्योंकि बॉन्ड्स ब्रेक होते हैं, नए बॉन्ड्स बनते हैं, उससे स्ट्रक्चर चेंज होते रहते हैं,
शक्ल उसकी चेंज होती है, ठीक है।
तो हाई टेम्परेचर हाई प्रेशर में जब उसको वेपोराइज करते हैं तब जाके इसके जो स्ट्रक्चर से वो चेंज होते हैं,
यानी उसको हीट देंगे, गर्मी देंगे हम लोग
उसको, हाँ, किसी भी तरह से लाइक वेपर या फिर हीट देंगे लाइक हाई प्रेशर, क्योंकि देखिए हम तो नॉर्मल प्रेशर उस टेम्परेचर को रीच कर नहीं सकते,
ठीक है।
जब हम प्रेशर को लो करते रहते हैं तब टेम्परेचर उसका बढ़ता रहता है,
ठीक है।
तो जैसे क्लोज वैक्यूम के चैम्बर में इसका इसका प्रोडक्शन हम वेपोराइजेशन से कर सकते हैं।
निमन जान, गुफ्तगू आगे बढ़ाएंगे आपके साथ, अभी हम लोग चलेंगे रुबाब के पास, देखते हैं रुबाब हमें कहाँ लेके जा रही है।
बहुत शुक्रिया खुर्रम, कुछ स्टूडियो का माहौल चेंज करते हैं नाज़रीन और साथ मिलकर सुनते हैं और देखते हैं हाफिज साहब के कुछ अशआर और फिर आपकी खिदमत में हाजिर होंगे, हमारे साथ रहिएगा। जी नाज़रीन, एक बार फिर खुश आमदी कहे, चंद खूबसूरत अशआर आपने मुलायजा फरमाए, उम्मीद करते हैं आपको पसंद आ गए होंगे और आपने कुछ स्टूडियो का माहौल भी जो है वो बदल सा गया होगा। हम वक्त को ज़ाया किए बगैर चलेंगे खुर्रम की तरफ, ताकि अपनी गुफ्तगू जारी रख सके।
जी शुक्रिया रुबाब जी, बिल्कुल ऐसा ही है, और मशहूर शायर हाफिज के अशआर थे, आप लोगों ने सुने, उम्मीद है कि आपको पसंद आए होंगे। दीपन जान घोष हमारे साथ मौजूद हैं स्टूडियो में, MSc नैनो टेक्नोलॉजी, गुफ्तगू हमारी चल रही है कार्बन ट्यूब्स के बारे में। दीपन जान, आपने बता दिया कैसे बनता है, क्या हैं ये, थोड़ा सा ये बता दें कि तिब की दुनिया में, मेडिकल की दुनिया में इनको क्या इस्तेमाल है?
हाँ, सबसे पहले मैं ये बताना चाहूंगा कि जो कार्बन नैनो ट्यूब्स है इसके इस्तेमाल कौन कौन से फील्ड में होते हैं।
बिल्कुल जरूर,
एक तो नैनो टेक्नोलॉजी हो गया जिस पर हम बात कर रहे हैं, एक नैनो मेडिसिन हो गया,
ठीक है,
एक मटेरियल साइंस हो गया, इलेक्ट्रॉनिक्स ऑप्टिक्स के दुनिया में इसकी इस्तेमाल कर सकते
हैं हम लोग, ठीक है।
तो इसके जो इस्तेमाल होते हैं तो इसके कुछ प्रॉपर्टीज है, यूनिक प्रॉपर्टीज जिसके लिए इतने इस्तेमाल एक फायदे के है। तो जो इसके कि इसका हार्डनेस, ये जो डायमंड हीरा है, हीरा भी कार्बन का फॉर्म है पर ये उससे भी कई गुना स्ट्रांग है,
ठीक है। अच्छा,
फिर इसके टेंसाइल स्ट्रेंथ, जितने भी इसके जोर, ये पुख्ता, बहुत पुख्ता है। फिर इसके जो इलेक्ट्रिकल और केमिकल प्रॉपर्टीज है सब बेहतर है, लाइक कोई भी कार्बन के फॉर्म से ये और उमदा है। तो जब हम लोग मेडिसिन के फील्ड पे आते हैं तो इसके 3 प्रॉपर्टीज जिसपे हम लोग मेनली फोकस करना चाहते हैं जिसके लिए ये फायदेमंद साबित होता है,
ठीक है।
एक होता है कि इसका साइज, इसका साइज जैसे हमने बात किया कि नैनोमीटर स्केल में है, तो जब हम कोई भी ड्रग को देना चाहते हैं, एडमिनिस्टर करना चाहते हैं, तो हम लोग छोटे से छोटे डोज का ड्रग इसमें डाल सकते हैं, उसको एफिशिएंटली हम लोग लाइक ट्रांसपोर्ट कर सकते हैं,
ठीक, जबरदस्त।
और बेस्ट है कि लाइक इसको हम लोग कोई भी तरह से हम फंक्शनलाइज करते हैं, अगर कोई भी तरह से टारगेट करते हैं किसी भी स्पेसिफिक सेल के, और तो ये जो बाकी के जो नॉर्मल टिश्यूज या सेल्स है उसमें ये कोई भी तरह के साइड इफेक्ट्स ये पैदा नहीं करते, सिर्फ आपका जो सेल है उसी पे जाके ये काम करेगा,
ठीक है। जैसे कि मैं कहा जाता है कि जब कैंसर के इलाज में हम इलाज करते हैं तो उसमें वो कैंसर के सेलों के साथ साथ बाकी सेलों को भी नुकसान पहुंचाता है।
जो आज के जो टेक्निक से जो सबसे बड़ा प्रॉब्लम ये है कि कैंसर के सेल्स के साथ साथ उसके आसपास के सेल्स को भी ये डैमेज कर देता है, जो सबसे बड़ा प्रॉब्लम है,
ठीक है। तो ये प्रॉब्लम ये
है, तो यही सब जो रिसर्च हो रहा है, सो इसका मोटिव ये है कि हम सिर्फ सिलेक्टिव टारगेटिंग से उसी सेल्स की,
सही है, ठीक। अच्छा, इस तस्वीर में हम क्या देख रहे हैं?
तो हम लोग अभी जिस पे बात कर रहे थे कि सिलेक्टिवली कैंसर सेल्स को मारना,
ठीक है।
तो सबसे पहले ये है कि लाइक जो कैंसर सेल है उसको आपको टारगेट करना है,
ठीक है,
ठीक है, ताकि सिर्फ उसी की डेथ हो सके।
बिल्कुल सही,
तो उसको टारगेट करने के लिए एक उपाय अगर हम कार्बन नैनो ट्यूब्स के यूज करें,
अच्छा,
तो जैसे हम कार्बन नैनो ट्यूब्स को हम लोग बॉडी के अंदर एडमिनिस्टर करते हैं,
ठीक है,
उसके ऊपर हम लोग को और फंक्शंस करना पड़ता है ताकि वो कैंसर सेल को पहचान पाए, क्योंकि ये तो सिर्फ कार्बन तो जाके पहचान नहीं पाएगा।
बिल्कुल,
तो कोई भी हम लोग जो कैंसर सेल्स के जो प्रॉपर्टीज, जो भी रिसेप्टर्स है, वैसे रिसेप्टर्स को हम लोग अटैच करते थे कैंसर सेल को पहचान पाए,
ठीक है।
और नैनो ट्यूब्स का एक और एक फायदा और एक प्रॉपर्टी है कि ये लेजर को अब्सॉर्ब कर सकता है,
ठीक है।
लेजर जब हम बीम को फोकस करते हैं तो उसके ये हीट को अब्सॉर्ब कर सकता
है अपने अंदर, ठीक है।
तो आप सोचिए कि ये जो नैनो ट्यूब्स आपके कैंसर सेल को घेर लिया या कैंसर सेल के अंदर पहुंच गया, फिर आपने वहां पे लेजर फोकस किया, लेजर बीम को,
ठीक है।
तो जिसमें सिर्फ कार्बन नैनो ट्यूब्स है वो लेजर का जो हीट है उसको अब्सॉर्ब करेगा और वो गर्म होता रहता है,
ठीक है।
जब वो गर्म होता है उससे टेम्परेचर बढ़ता है तो सेल का भी टेम्परेचर बढ़ता है, क्योंकि सेल के ऊपर या सेल के अंदर होता है तो आपका सेल जल जाता है, लाइक सेल का डेथ होता है, जैसे हम सिर्फ कैंसर सेल्स को ही मार सकते हैं,
ठीक है।
तो इसके फायदे क्या, आपके कैंसर सेल्स मारे। अब सोचिए इसके आसपास जो सेल्स है जिसमें इसका टारगेटिंग नहीं हुआ तो उसमें तो जो गर्मी है वो पैदा नहीं होगी, तो आपके वो सेल्स वो सेफ है,
जबरदस्त।
तो सिलेक्टिवली हम कैंसर को ट्रीट कर सकते हैं,
यानी ये ट्यूब जाके उस सेल पे चिपकेंगी जो कैंसर का सेल,
हाँ,
है
या तो उसके ऊपर या उसके अंदर तक पहुंच जाती है,
फिर उसको आप लेजर बीम फेंकेंगे,
हाँ।
और लेजर बीम बजाय इसके कि वो सारे सेलों को गर्म कर दे, वो सिर्फ क्योंकि ये ट्यूब्स जो हैं उस लेजर को अब्सॉर्ब
कर सकते हैं, हाँ।
अच्छा जबरदस्त, ये तो बड़ा अच्छा है, इसका मतलब ये तो है कैंसर,
अभी तो रिसर्च चल रहा है तो हाँ, लाइक ये तो बहुत ही लाइक तेजी से बढ़ रहा है, लाइक पॉजिटिव साइड से ही बढ़ रहा है,
ठीक है। इसमें मजीद बात करेंगे, ये क्या यहाँ पर क्या हो रहा है,
जैसे मैं बोल रहा था कि टारगेटिंग, जैसे हमने कैंसर की बात की, अभी सोचिए कि जैसे कुछ और सेलेक्ट कैंसर तो और भी डिजीजेस होते हैं जिसमें हम लोग कोई भी ड्रग डिलीवर करना होता है,
ठीक है,
ठीक है। अब जैसे हम आजकल जो ड्रग डिलीवर कर ले इंजेक्शन इंट्रावेनस या जो, ये बॉडी के कोई भी सेल कोई भी टिश्यू तक पहुंच सकते हैं, कोई सिलेक्टिव टारगेटिंग वही बात, सिलेक्टिव टारगेटिंग नहीं है,
यानी जैसे आप नसों में इंजेक्शन लगाएंगे तो वो जारी पूरे बदन में जाएगा,
पूरे सर्कुलेशन में फैल जाता है। तो आप देखेंगे कि जैसे आपने एक अमाउंट की इंजेक्शन दिया काम होने के लिए, उसके सिर्फ आधा ही आपके टारगेट पे पहुंचा,
सही है।
तो ऐसे हम लोग कर सकते हैं कि जैसे जो सेल है उसको हम लोग टारगेट करते हैं, जो नीचे एंटीबॉडी दिख रहा है, जो एंटीबॉडी होते हैं वो सेल्स को टारगेट करते हैं,
अच्छा,
और ऊपर जो आपका जो गोल हिस्सा जो ट्यूब की तरह दिख रहा है या बॉल की तरह दिख रहा है, ये कार्बन के स्ट्रक्चर से,
अच्छा,
एक नैनो ट्यूब हो गया, एक फुलरेन हो गया जो और एक इलेक्ट्रोड,
ठीक है।
तो इसके ट्यूब का जो अंदर का हिस्सा वो खाली होता है,
ठीक है।
तो उसके अंदर हम ड्रग लोड कर सकते हैं, उसके अंदर हमने ड्रग लोड कर दिया दोनों ही नैनो स्केल में, अब ये जो एंटीबॉडी है उस सेल को जाके टारगेट करेगा, तो आपका फायदा है कि उसी सेल तक, उसी डिजीज सेल तक आपका ड्रग पहुंचेगा
बजाय इसके कि हर जगह फिर।
तो अगर आपने जितना ही ड्रग दिया होगा उसी लिमिट का ड्रग आपके जगह तक पहुंचेगा, तो ना साइड इफेक्ट है, ना कोई ऐसा नहीं कि ड्रग काम भी नहीं करेगा,
ठीक है,
स्पेसिफिक तरीके से ड्रग काम करेगा।
अच्छा, ये दीपन जान, ये सिर्फ नैनो टेक्नोलॉजी से मुतालिक फिल्में बनाई जाती हैं उसमें बड़ी अजीबोगरीब चीजें देखने में मिलती थी, तो हमें यकीन नहीं आता था, हम कहते थे कि यार ये कैसे हो सकता है। अभी जो आपने बात की कि इस ट्यूब के अंदर, हाँ, नैनो लेवल की ट्यूब है, बहुत छोटी है जिसको आप आंख से देख नहीं सकते, उसके अंदर दवाई को डालना और फिर जो है एक टारगेट सेल, खास सेल जहां आपने उस दवाई को पहुंचाना
है। एक बार में जो ये जो फिल्में बनती है ये ऐसे नहीं कि लोग कुछ भी सोच लेते हैं, तो ऐसे होते कि कुछ ना कुछ रिसर्च चल रहा है जिसके ऊपर ही लोग कुछ और आगे के सोच के इसके ऊपर हमारे सामने लाए जाते हैं। तो असली में ये सब चीज होता है। शायद हम लोग के सामने अभी तक हमारे ट्रीटमेंट में नहीं आया क्योंकि इसके कुछ प्रॉब्लम्स है, तो अभी रिसर्च के फील्ड में इस पे बहुत काम हो रहा है।
सही, ये क्या हो रहा है यहाँ पर,
ये वही कैंसर सेल का बात आया कि फिर से हम इसको लाइक अच्छे तरह से यहाँ पे समझ सकते हैं।
जबरदस्त,
जैसे नैनो ट्यूब आपको दिख रहा है बाएं हिस्से में, उसमें अपने ड्रग को लोड कर दिया, तो ड्रग कार्बन नैनो ट्यूब के अंदर चले, जो आपका दूसरा पिक्चर है,
ऊपर जो काले रंग में नजर आ रहा है
वो ट्यूब है और ड्रग जो उसके बाहर है, फिर आपने ड्रग लोड किया तो नैनो ट्यूब के अंदर ड्रग चला गया, दूसरा हिस्सा है,
ठीक है।
फिर आपने सेल पे टारगेट किया,
जबरदस्त।
तो सेल के एक प्रॉपर्टी है वो एंडोसाइटोसिस, सेल के अगर आसपास कोई भी चीज हो और अगर सेल उसको रिकॉग्नाइज पहचान पाए तो सेल उसको अंदर खींच लेता है,
यूं करके उसके
निगल लेता है। आपके अंदर नैनो ट्यूब और ड्रग दोनों ही चला गया, तो आपका पहला हिस्सा आपने सक्सेसफुली कंप्लीट कर लिया। दूसरा हिस्सा कि आप रेडिएशन जैसे लेजर को फोकस करो,
ठीक है,
ठीक है। तो आप सोचो कि यहाँ पे दो सेल्स, एक सेल के अंदर नैनो ट्यूब नहीं है और एक सेल के अंदर नैनो ट्यूब है जिसमें ड्रग भी है, आपने लेजर फोकस किया,
ठीक है।
तो जो नॉर्मल सेल उस पर कुछ इफेक्ट होगा नहीं क्योंकि वो हीट अब्सॉर्ब कर नहीं पाएगा, वो नॉर्मल का जैसे वो जैसे ही फंक्शन करता रहेगा।
बिल्कुल,
पर जो कैंसर सेल है और जिसके अंदर आपका नैनो ट्यूब और ड्रग है,
कार्बन नैनो ट्यूब,
तो वो जो नैनो ट्यूब है वो आपका जो ड्रग है और नैनो ट्यूब मिलकर हीट प्रोड्यूस करेगा और वो सेल को मार देगा, लाइक सेल डेथ होता है, प्रोग्राम सेल डेथ।
बिल्कुल,
तो ऐसे आप कैंसर को सिलेक्टिवली आप कैंसर सेल्स को इरेडिकेट कर सकते हो।
जबरदस्त, बहुत ज़बरदस्त मौजू है दीपन जान, इंशाल्लाह हम लोग इस पर मज़ीद गुफ्तगू करेंगे। मुझे बहुत मज़ा आ रहा है क्योंकि एक बिल्कुल नई टेक्नोलॉजी और बिल्कुल एक नए तरीके से, और मेरे ख्याल में बहुत बड़ा कदम है मेडिकल की साइंस में।
हाँ।
بہت شکریہ دیوان جان, بات آپ کے آگے بڑھائیں گے, ابھی چلیں گے ہم روبا کے پاس.
جی روبا, بہت شکریہ خورم, بہت شکریہ آپ کا. ناظرین, اکثر یہ ہوتا ہے کہ خشکی, سر کی خشکی کے مسائل بہت سے لوگوں کو رہتے ہیں. جن کی جلد خشک ہو تو وہ تو پریشان ہی رہتے ہیں, اور کہیں اگر آپ نے کالے کپڑے پہن لیے تو یہ خشکی جو ہے وہ بری طرح نمایاں ہونے لگتی ہے. آج میں آپ کو کچھ ٹوٹکے بتاؤں گی, جلدی سے آپ نوٹ کر لیجیے, آپ خشکی سے بچ سکتے ہیں. سب سے پہلے آپ نے کیا کرنا ہے, آپ نے سفید سرکہ لینا ہے تقریباً 2 ٹیبل سپون, ایک پیالی پانی میں اس کو ملا کے اپنے سر کو اچھی طرح اس سے دھونا ہے, خشکی آپ کی دور ہو جائے گی. ایک کام اور بھی آپ کر سکتے ہیں, آپ سرکے کو خالی طور لے کر اس کو اپنے سر پہ مساج دیجیے, آپ کی خشکی دور ہو جائے گی. دوسرا ٹوٹکا یہ ہے, جو آپ نے بیکنگ سوڈا, کھانے والا سوڈا جو ہوتا ہے, آپ نے اس کو لینا ہے, اپنے سر کو گیلا کر کے آپ نے پھر اس بیکنگ سوڈے کو اپنے سر پر لگا کے اچھی طرح مساج دینا ہے. مساج دینے کے بعد نیم گرم پانی جو ہوتا ہے, جو ہم بولتے ہیں, اس کو آپ نے دھو لینا ہے. شیمپو کا بالکل یہاں استعمال نہیں کرنا. ایک اور طریقہ بھی جو ہے بیکنگ سوڈے کا, وہ یہ ہے کہ آپ اپنے شیمپو کے اندر بیکنگ سوڈے کو ملا کر استعمال کر سکتے ہیں, اس سے بھی خشکی دور ہو جائے گی آپ کی. اس کے علاوہ ناریل کا تیل جو ہم بولتے ہیں, آپ نے وہ استعمال کرنا ہے. آپ نے ناریل کے تیل کو تقریباً ہلکا سا گرم کر کے اس میں تھوڑا سا لیمو کا جو جوس ہے وہ ملا کر اپنے سر پہ مساج دینا ہے, اس سے بھی آپ کو خشکی کی شکایت جو ہے انشاءاللہ کم ہو جائے گی. آخری اور سب سے اہم نقطہ جو ہمارے پاس یہاں پہ ہے وہ ہے زیتون کا تیل. زیتون کے تیل کو لے کے ہلکا سا گرم کر کے اپنے سر پہ مساج دیجیے, تقریباً آدھا گھنٹہ اپنے سر پر رہنے دیجیے, اور پھر تولیہ باندھ دیجیے اپنے سر پر, اس کے بعد اپنے سر کو دھو لیجیے, انشاءاللہ آپ کی خشکی جو ہے وہ ضرور دور ہو جائے گی. لیں گے یہاں ایک مختصر سا وقفہ اور پھر آپ کی خدمت میں حاضر ہوں گے, ہمارے ساتھ رہیے گا. خوش آمدید, وقت مختصر ہے, میں آپ کو جلدی جلدی کچھ اہم نکات بتاتی ہوں. ناریل کے بارے میں کہا جاتا ہے اسے میگنیز, فائبر اور منرلز موجود ہیں. حاملہ خواتین کے لیے ایک مکمل غذا ہے یہ. اس کے علاوہ جن کو ڈائٹنگ کا شوق ہے ان کے لیے بھی یہ مکمل غذا ہے. اس کے علاوہ اگر آپ کو سینے کی جلن ہوتی ہے یا آپ کو معدے کی کوئی بھی مشکلات ہو, آپ ناریل کے پانی کا جو ہے وہ استعمال کر سکتے ہیں. اپنے چھوٹے بچوں کو, جن کی جو اپنے بڑھنے کی عمر میں ہوتے ہیں, ان کی ہڈیوں کے لیے اور دانتوں کے لیے بھی یہ بہترین غذا ہے. میں یہاں فوراً چلوں گی خورم کی طرف.
شکریہ رباب جی. دیپن جان گھوش ہمارے ساتھ موجود ہیں, ایم ایس سی نینو ٹیکنالوجی. دیپن جان, آج آپ نے موضوع ہمارا جو رہا وہ کاربن نینو ٹیوب تھا. ایک بار پھر میں چاہوں گا کہ پروگرام کے آخر میں, کیونکہ ہمارے پاس وقت کم ہے, بتا دیں کہ کاربن نینو ٹیوب کیا ہے.
ہاں, میں اس کو چھوٹے سے چھوٹے میں بولنے کی کوشش کروں. جو نینو ٹیوب, کاربن نینو ٹیوب سے, یہ کاربن کا ایلوٹراپ ہے. کاربن کا یہ ایک فارم ہے,
بالکل ایک قسم ہے, صحیح.
جو گرافین کے شیٹس ہوتے ہیں, ٹو ڈی شیٹس ہوتے ہیں, اس کو ہم لوگ جب موڑتے ہیں, فولڈ کرتے ہیں, تو ہمیں جا کے کاربن نینو ٹیوبز ملتا ہے, جو 3D اسٹرکچر بن جاتا ہے. اس کے تین طرح کے اسٹرکچر ہوتے ہیں, آرم چیئر, زگ زیگ اور کائرل, اور دو طرح کے والڈ ہوتے ہیں, سنگل والڈ اور ملٹی والڈ. اور ہر طرح, ہاں, ہر طرح کے اسٹرکچر, ہر طرح کے والڈ اسٹرکچر سے اس کا پراپرٹیز چینج ہوتے ہیں, اور نینو میڈیسن میں اس کے الگ الگ کام میں آتے ہیں.
بالکل صحیح. دیپن جان گھوش, بہت شکریہ ادا کرتا ہوں آپ کا, بڑے اہم موضوع پہ, بڑے پیچیدہ موضوع پہ, اور بالکل لیٹسٹ موضوع پہ آپ نے بات کی, اور امید کرتا ہوں ہمارے ناظرین کے لیے بھی مفید ثابت ہوئی ہوگی اور ان کو بھی سمجھ آئی ہوگی. اور انشاءاللہ بہرحال جن کو سمجھ نہیں آئی, ہم کوشش کریں گے دیپن جان گھوش کو دوبارہ دعوت دیں پروگرام میں, اور دوبارہ مزید اس موضوع کے اوپر بات چیت کر کیا جا سکے, کیونکہ یہ بالکل لیٹسٹ ٹیکنالوجی جو میڈیکل سائنس میں یا مختلف فیلڈز میں آ رہی ہے, اس سے متعلق. دیپن جان گھوش, بہت شکریہ ادا کرتا ہوں.
شکریہ آپ کا بھی.
بہت شکریہ. جی روبا,
بہت شکریہ خورم, آپ کا بھی اور دیپن جان گوش صاحب کا بھی بہت بہت شکریہ کہ کم وقت میں انہوں نے بہترین طریقے سے آج کے موضوع پر روشنی ڈالی. ناظرین, یہاں کچھ تصاویر ساتھ مل کر ملاحظہ فرماتے ہیں تبریز سے, اور پھر آپ کی خدمت میں حاضر ہوں گے. ہمارے
ناظرین, خوش آمدید آپ کو کہتے ہیں پروگرام میں. آپ لوگوں نے گفتگو حصہ بھی ملاحظہ فرمایا, مختلف سیگمنٹ ہمارے پروگرام کے ملاحظہ فرمایا, امید ہے آپ کو پسند آئے ہوگا. وقت جو ہے ہمارا تھوڑا سا رہ گیا, اور یہاں پر میں صرف بتاتے چلوں کہ کل ہمارا کل ایک بہت اہم دن ہے, اور اہم دن یہ کہ ابو ریحان البیرونی صاحب کا دن منایا جا رہا ہے کل ایران میں. اور وہ کون ہیں, جانی پہچانی شخصیت ہیں, رباب آپ کو ان کی بارے میں تھوڑا سی ان کی شخصیت کے بارے میں مزید بتائیں.
ابو ریحان البیرونی صاحب جو ہے, خورم اگر اس طرح کہوں کہ علم نجوم کے ماہر تھے, یا علم نجوم کی جو شروعات ہے انہی سے ہوئی, ایک طرح سے انہوں نے بہت سی تحقیقات اس فیلڈ میں جو ہے انجام دی. اس کے علاوہ کہا جاتا ہے کہ ابو ریحان بیرونی صاحب وہ پہلے شخص ہیں جنہوں نے جغرافیہ یا نقشے جو ہوتے ہیں اس متعلق, یعنی انسانوں کو معلومات دی کہ ہر شہر کا ایک الگ جغرافیہ ہے اور ہر شہر کا ایک الگ نقشہ ہے,
ٹھیک ہے, کہاں پہاڑ ہیں, کہاں ریگستان ہے, کس طرح ہے.
اور یہاں تک کہا جاتا ہے کہ ہندوستان کے بہت سے شہروں پر جب انہوں نے سفر کے دوران, انہوں نے ہندوستان کے بہت سے شہروں کے نقشے بھی بنائے.
زبردست.
تو یہ ان کے بارے میں کافی معروف.
یہ تو مختصر سا تعارف تھا ابو ریحان البیرونی کا, لیکن کل خدیجہ اقبال جو ہے وہ آئیں گی
اور
تفصیل سے ہمیں انشاءاللہ بتائیں گی, تو پروگرام دیکھنا مت بھولیے گا. اچھا, ہفتے کا موضوع ہمارا, ہم نے بات کرنی تھی مولانا نور عین حیدر رضوی صاحب سے, لیکن بہرحال کچھ میرے خیال میں ہمیں جہاں تک بتایا گیا کہ ان کا موبائل آف ہے, اور انشاءاللہ بہرحال ہم لوگ یہاں پر, وقت بھی ہمارا ختم ہو چکا ہے. صرف یہ بتانا چاہوں گا کہ آزادی अक्सर कहा जाता है कि होता ही था कुछ ज़माना पहले कि एक जगह को लेना आज़ादी है, जब बादशाह होते थे तो उनका ये शौक होता था कि इलाका
हमारा
कब्जे में ले ली जाए, बड़ा इलाका हो जाए हमारा। लेकिन ये है कि अक्सर हमें ये देखने में मिला कि इलाका ले लिया जाता था लेकिन लोगों की सोच नहीं तब्दील की जा सकी। तो ये बड़ा एक अहम मौजू है, इस पे आप लोग हमारा साथ
अपनी सोच से आजाद जो होना वो असली आजादी है मेरे ख्याल
से, जो गुलामी आपके सोच पे है
उससे आजाद होना।
बिल्कुल सही। नाज़रीन अपना बहुत बहुत ख्याल रखिएगा, वक्त हमारे प्रोग्राम का बिल्कुल खत्म हो चुका है। प्रोग्राम सुबह जिंदगी आप लोग मुलाजा फरमा रहे थे, कल तक के लिए मुझे खुर्रम गर्दे जी और रुबाब मंसूरी को इजाजत दीजिए।
खुदा हाफिज़।